server555.com audio production. William Shakespeare's Othello. शेक्सपियर के इस अजीम ड्रामे ओथेलो का आगाज वेनिस शहर की सड़क पर रात के वक्त दो किरदारों की गुफ्तगू से होता है, रोडरिगो जो कि अहमक और बेवकूफ़ है, और इयागो जो कि पेशे के लिहाज से एक सिपाही है और आदत के लिहाज से चालबाज और साजिशी, मगर इंसानी नफसियात का बेहद माहिर इंसान। इयागो को इस बात पर सख्त गुस्सा है कि उसकी जगह माइकल कैसियो को नायब सिपाह सालार बना दिया गया है, जबकि उसको तो जंगों का तजर्बा ही नहीं है। वो तो बस बकवास करने और सिपाही चालें और तरकीबें बनाने का माहिर है। इयागो कहता है कि तीन आदमियों ने मेरी सिफारिश की और कई जंगों के तजर्बे के बावजूद मैं वो जगह ना ले सका। मेरे बदला लेने का बेहतरीन और अनोखा अंदाज़ ये है कि मैं मतलब का यार बन गया हूँ और उन लोगों को मेरे दिल में छुपी नफरत का अंदाज़ा नहीं है। मेरा उनसे ज़ुबानी कलामी ही मोहब्बत का रिश्ता है। ओथेलो ब्रबांटियो की हसीन बेटी से उसकी ख्वाहिश और ज़िद की वजह से शादी कर चुका है, चुनाचे उसकी खुशी को खाक में मिलाने के लिए ये दोनों ब्रबांटियो के घर जा पहुंचते हैं और शोर मचाते हैं कि वो लुट गया है और बर्बाद हो गया है, क्योंकि उसकी बेटी एक जलील कश्ती चलाने वाले हबशी ओथेलो के साथ रातें गुजार रही है। वो सवाल करते हैं कि क्या उसने अपनी बेटी को इस चीज़ की इजाज़त दी है। ब्रबांटियो पहले तो उन पर गुस्सा करता है, मगर जब वाकई अपनी बेटी डेस्टिमोना को घर में मौजूद नहीं पाता तो सख्त गुस्से की हालत में शमे जलाकर अपने मुलाजमीन और सिपाहियों के हमराह अपनी बेटी डेस्टिमोना को ढूंढने निकल जाता है। इयागो जो अभी ओथेलो के ख़िलाफ़ बातें कर रहा था, वो वहाँ आग लगाकर ख़ुद ओथेलो के पास आ जाता है और उससे कहता है कि डेस्टिमोना के बाप ने ओथेलो के ख़िलाफ़ बहुत ज़्यादा बातें की हैं जिनको सुनकर उसका दिल चाहता था कि उसे कत्ल कर दे, जबकि ओथेलो का मौक़िफ़ था कि डेस्टिमोना के इश्क की वजह से उसने शादी की है और इस शादी से उसकी आज़ाद ज़िंदगी में बंदिशें लग गई हैं। ओथेलो का नायब कैसियो चंद मुलाज़मीन के साथ आता है और ड्यूक ऑफ वेनिस का पैगाम देता है कि साइप्रस से जंग होने के इम्कान की वजह से फौरी तौर पर उसके पास आए। इतनी देर में डेस्टिमोना का बाप ब्रबांटियो भी वहां पहुंच जाता है और ओथेलो से कहता है कि तुमने मेरी बेटी पर जादू किया है, क्योंकि वो तो एक नेक और ऐसी लड़की है जिसके लिए बेहद मालो दौलत और हसीन अफराद के रिश्ते आ रहे थे। इन हालात में वो तुझ जैसे खबीस और काले हबशी के साथ सिर्फ जादू के जोर पर ही रहने को तैयार हो सकती है। ओथेलो कहता है कि ड्यूक ने मुझे इसी वक्त तलब किया है। ड्यूक और दीगर अरकान को तुर्की बहरी बेड़े के मुतालिक मुख्तलिफ खबरें मिल रही थी कि वो साइप्रस पर हमले के लिए रवाना हो चुके हैं। वो ओथेलो को तुर्कों के खिलाफ मुकाबले पर भेजने की बात करते हैं। ब्रबांटियो उनसे ओथेलो की शिकायत करता है। ओथेलो अपनी सफाई में कहता है कि उसे तकरीरें करनी नहीं आती। डेस्टिमोना ने मुझसे जंगी कहानियां सुनी और मुझसे मोहब्बत करने लगी, शायद उसको मेरी मुसीबतों पर रहम आ गया और यही वो जादू है जो मुझसे चला। डेस्टिमोना को भी बुलाया जाता है और वो कहती है कि ओथेलो अब मेरा शोहर है, मैं उसकी उसी तरह ताबेदार और फरमाबरदार हूँ जिस तरह के अपने मोहतरम वालिद की। उसका बाप गुस्से से उसकी बात को तस्लीम करता है, जबकि ड्यूक कहता है कि नाकाबले इलाज बात का रंजो गम करने से कोई भी फ़ायदा हासिल नहीं किया जा सकता। اوتھیلو ترکوں کے خلاف جنگ کے لیے جانے کے لیے تیار ہے اور اس کی بیوی ڈیسٹیمونا کو بھی اس کے ساتھ جانے کی اجازت دے دی گئی ہے۔ ڈیسٹیمونا کے باپ کو اپنی بیٹی پر اس قدر غصہ تھا کہ اس نے اوتھیلو سے کہا کہ چونکہ اس کی بیٹی نے اس کے ساتھ دھوکہ کیا ہے، اسی طرح ممکن ہے کہ ایک دن وہ اپنے شوہر کے ساتھ بھی دھوکہ کرے۔ یاگو اور روڈریگو دوبارہ اوتھیلو کے خلاف سازشیں سوچنے لگتے ہیں۔ کیسیو کا جہاز سائپرس پر پہلے پہنچ جاتا ہے اور وہ بتاتا ہے کہ سخت طوفان نے ترکی بحری بیڑے کو تباہ و برباد کر دیا ہے اور اوتھیلو عنقریب سائپرس پر گورنر بن کر تشریف لا رہے ہیں۔ تمام لوگ وہاں موجود ہیں اور ایاگو ایک نئی سازش کے تحت یہ بات مشہور کر رہا ہے کہ اوتھیلو کی بیوی ڈیسٹیمونا اس کے نائب کاسیو کے ساتھ عشق میں مصروف ہے اور اس کی بنیادی وجہ یہ ہے کہ خوبصورتی بہت اہمیت رکھتی ہے، کھیل کود کے بعد جسم ٹھنڈا ہو جاتا ہے اور جب عمروں میں فرق ہو اور صورت اچھی نہ ہو تو کالے حبشی اوتھیلو کو دیکھ کر حسین ڈیسٹیمونا کا دل خراب ہی ہوگا۔ اس صورت میں کیسیو جیسے شیطان اور چرب زبان سے بڑھ کر وہ کسی اور کے قریب کیا ہو سکتی ہے؟ کیسیو کے پاس وہ تمام چیزیں ہیں جو ایک حسین کم عمر اور کچی عمر کی عورت کو اپنی خواہشات کی تسکین کے لیے چاہیے ہوتی ہیں۔ ایاگو یہ بھی تسلیم کرتا ہے کہ اوتھیلو تو ڈیسٹیمونا کا بہت اچھا شوہر ثابت ہوگا۔ وہ مزید کہتا ہے کہ وہ خود بھی ڈیسٹیمونا کا عاشق ہے، مگر اسے جو بات زہر کی طرح لگتی ہے وہ یہ ہے کہ میری اپنی بیوی بھی میری جگہ اوتھیلو کو ہی پسند کرتی ہے۔ ان باتوں کے حساب کے لیے میں اس گھٹیا کتے اوتھیلو کا بندوبست ضرور کروں گا۔ سب سے پہلا کام تو یہ ہوگا کہ اس کے دل و دماغ میں شکوک و شبہات پیدا کر دوں، اور دوسرے ایسے حالات کا پیدا کرنا ہے جس سے وہ کیسیو کے خلاف ہو جائے، کیونکہ میرا شک ہے کہ کیسیو بھی میری بیوی کے ساتھ ناجائز تعلقات میں ملوث ہے۔ اب میں اوتھیلو کو گدھا بنانے کی کوشش کروں گا۔ ایک منادی اعلان کر رہا ہے کہ چونکہ ترکی کا بحری بیڑا تباہ و برباد ہو چکا ہے اور دوسرے سپاہ سالار کی شادی کی خوشی بھی ہے، لہٰذا تمام سائپرس کے لوگوں کو جشن منانے کی آزادی ہے۔ 5 بجے سے 11 بجے تک ہر قسم کی خوشیاں منائی جائیں۔ اوتھیلو، ڈیسٹیمونا، کیسیو اور ملازم موجود ہیں۔ اوتھیلو کیسیو کو ہدایت کرتا ہے کہ وہ اس بات کو یقینی بنائے کہ اس خوشی کے موقع پر کسی قسم کی ہنگامہ آرائی نہ ہونے پائے۔ مزید سازش کے طور پر اوتھیلو کے جانے کے بعد ایاگو کیسیو کو شراب پینے کی دعوت دیتا ہے اور دل میں کہتا ہے کہ اگر یہ چند جام چڑھا لے تو بالکل اسی طرح لڑے گا جس طرح میری جوان بیوی کا کتا ہر وقت لڑائی کے لیے تیار رہتا ہے۔ وہ کیسیو کو شراب پلانے میں کامیاب ہو جاتا ہے، جو شراب کے نشے میں مونٹینو سے لڑ پڑتا ہے اور اسے لہو لہان کر دیتا ہے۔ ایاگو کی تدبیر کارگر ہوئی اور اس نے شور مچا کر اوتھیلو اور دوسرے لوگوں کو جمع کر لیا۔ اوتھیلو نے سخت غصے میں معاملات کو سلجھانے کی کوشش کی۔ ایاگو نے اس موقع پر غلطی کیسیو کی ثابت کی اور اوتھیلو نے فوری طور پر اسے ماتحتی سے ہٹا دیا۔ اوتھیلو اور ڈیسٹیمونا وہاں سے چلے جاتے ہیں اور ایاگو اور کیسیو دوبارہ باتیں کرتے ہیں۔ ایاگو دوبارہ کیسیو کا ہمدرد بن جاتا ہے اور اپنی سازش کو پورا کرنے کے لیے اسے مزید بے وقوف بناتا ہے اور کہتا ہے کہ وہ ساری دولت اس شرط پر لگانے کے لیے تیار ہے کہ اوتھیلو کی نیک دل اور مہربان بیوی کی سفارش سے اوتھیلو دوبارہ تمہیں تمہارا کھویا ہوا مقام لوٹا دے گا۔ کیسیو کے جانے کے بعد وہ اپنے آپ سے کہتا ہے کہ اب میں اوتھیلو کے دل میں یہ بات ڈال دوں گا کہ ڈیسٹیمونا کے کیسیو کے ساتھ ناجائز تعلقات ہیں، اور اپنی جنسی خواہش کی تسکین کے لیے وہ کیسیو کو دوبارہ آگے لانے کی خواہش مند ہے۔ अब मुझे जल्दी से ओथेलो को वहां लेकर जाना है जहां कैसियो डेस्टिमोना से अपनी सिफारिश के लिए कह रहा हो, ताकि ओथेलो का शक यकीन में तब्दील हो सके। इयागो की बीवी एमिलिया कैसियो की डेस्टिमोना से मुलाकात का बंदोबस्त करती है, और जब ये दोनों बातों में मसरूफ होते हैं तो इयागो ओथेलो को लेकर वहां पहुंच जाता है। कैसियो वहां से चला जाता है, जिस पर इयागो कहता है कि वो चूंकि इश्किया बातों में मसरूफ था लिहाजा वहां से फरार हो गया है। नेक दिल डेस्टिमोना इन तमाम साजिशों से बेखबर कैसियो की हिमायत में बोलती है तो ओथेलो उसे चुप करवा देता है। ओथेलो बात को तब्दील करता है, मगर डेस्टिमोना कैसियो ही की बात बार बार दोहराती है। आखिरकार ओथेलो उससे वहां से चले जाने का कहता है। इयागो दोबारा साजिश में मसरूफ है और कहता है कि जो शख्स मुझसे दौलत चुराता है वो कुछ भी नहीं चुराता, क्योंकि दौलत तो कभी एक के हाथ में होती है और कभी दूसरे के हाथ में, उसका तो काम ही तकसीम होते रहना है। मगर जो शख्स मुझसे मेरी नेकनामी छीनता है वो मुझे मुफलिस करता है। इस तरह की बातों से वो ओथेलो के दिल में डेस्टिमोना के खिलाफ शक को मजीद तकवीत देता है और उसे मशवरा देता है कि वो अपनी बीवी पर नजर रखे, क्योंकि वेनिस की औरतें अपनी हरकत आसमान को तो दिखाती हैं मगर शोहर उनकी हरकत से ना आशना ही रहते हैं। और ओथेलो की बीवी तो अपने बाप को भी धोखा देकर आई है। उसकी साजिश कामयाब हुई और ओथेलो उसकी बातों में मुकम्मल तौर पर आ गया, और उसने उस वक्त का अफसोस किया जबकि उसने शादी की। वो इस कदर इयागो का गर्विदा हो चुका था कि उसने कहा कि ये शख्स इयागो नेक सच्चा और ईमानदार शख्स है और अपनी जहानत की वजह से लोगों के ईमान और बुराइयों से वाकिफ है। वो अपने आप से कहता है कि अगर मेरी बीवी डेस्टिमोना परिंदा होती तो मैं उसे आज़ाद कर देता। अब जबकि मेरी उम्र ढल रही है, उस वक्त मैंने धोखा खाया। ये बीवियाँ तो सर पर कांटों का ताज बनकर तंग करती हैं। डेस्टिमोना आकर कहती है कि जो लोग दावत पर बुलाए गए थे वो ओथेलो का इंतज़ार कर रहे हैं। ओथेलो के बताने पर कि उसके सर में शदीद दर्द है, वो अपना रुमाल उसके सर पर बांधती है, जो कि ओथेलो इस बहाने से कि वो छोटा है उतार देता है, जो कि ज़मीन पर गिर जाता है। दोनों चले जाते हैं। ये गिरा हुआ रुमाल एमिलिया उठा लेती है। उसे इल्म है कि ये रुमाल ओथेलो ने अपनी बीवी को सबसे पहले तोहफे के तौर पर दिया था, और उसका शोहर इयागो बहुत ज़िद कर रहा था कि वो किसी तरह से चुरा कर ये रुमाल उसको दे दे। वो कहती है कि अपने शोहर को देने से पहले वो इसकी एक नकल तैयार कर लेगी। जब ये रुमाल इयागो को मिलता है तो वो अपने आप से कहता है कि ये रुमाल मैं कैसियो के घर में फेंक दूंगा, जिससे ओथेलो के खून में शक का जहर और ज़्यादा असर करेगा और वो इस तरह जलेगा जिस तरह गंधक की कान में आग जलती है। ओथेलो, जिसकी सोच अपनी बीवी की बेवफाई तक महदूद हो गई है, आता है और इयागो से अपनी बीवी की बेवफाई का सबूत मांगता है। इयागो बात को इस तरह बनाता है कि एक रोज़ कैसियो सोते हुए नींद में बोल रहा था कि मेरी प्यारी डेस्टिमोना, तुम्हारी हबशी के साथ शादी करके अच्छा नहीं किया गया, तुम एहतियात करना कि दुनिया को खबर ना हो कि हम दोनों किस कदर मोहब्बत करते हैं। और फिर कैसियो ने मेरा हाथ डेस्टिमोना का समझकर पकड़ लिया और उसे बहुत प्यार किया। इयागो बातों बातों में रुमाल का भी तस्करा करता है। ओथेलो अब इस कदर गुस्से में है कि वो फैसला करता है कि उसकी बीवी को एक आसान और पक्के तरीके के ज़रिए मौत की ज़रूरत है। वो इयागो को अपना नाई भी बना देता है। ओथेलो जब दोबारा अपनी बीवी से मिलता है तो वो कैसियो का जिक्र करती है, जबकि ओथेलो उससे रुमाल के बारे में दरियाफ्त करता है। वो कहता है कि इस रुमाल का हद से ज़्यादा ख्याल रखा जाए, क्योंकि एक जादूगरनी ने सूरज को 2 साल तक मुसलसल देखा और जुनून की हालत में उसको बनाया, اور جن رنگوں سے یہ بنا وہ بھی خاص اہمیت کے حامل ہیں۔ اوتھیلو کے باپ نے اس کی ماں کو یہ رومال دیا اور کہا کہ جب تک یہ اس کے پاس رہے گا محبت رہے گی، اور گم ہو جانے کی صورت میں شدید نفرت۔ ایمیلیا اور ڈیسٹیمونا یہ بات محسوس کر چکی ہیں کہ اوتھیلو کسی بات کی وجہ سے شدید شک اور حسد کی آگ میں جل رہا ہے۔ یاگو اور اوتھیلو یہ پلان لاتے ہیں کہ اوتھیلو تو اپنی بیوی کا گلا گھونٹ دے جبکہ یاگو کسی طریقے سے کیسیو کو قتل کر دے۔ لوڈوویکو جو کہ ڈیسٹیمونا کا رشتہ دار ہے اوتھیلو سے ملاقات کے لیے آتا ہے۔ یاگو اس سے اوتھیلو کی برائی کرتا ہے اور اوتھیلو اس سے ڈیسٹیمونا کے لیے برے جذبات کو بیان کرتا ہے اور اپنی بیوی کی بے حد برائی کرتا ہے۔ اوتھیلو اب کھل کر ڈیسٹیمونا کے خلاف ہو چکا ہے اور اسے گندے القابات دیتا ہے۔ ایمیلیا کہتی ہے کہ کوئی بھکاری بھی سخت ترین شراب کے نشے میں اپنی بیوی کو ایسا نہیں کہہ سکتا۔ اوتھیلو اپنی بیوی کو خوابگاہ میں جانے کا کہتا ہے جبکہ ڈیسٹیمونا اپنی نیک سیرت کی وجہ سے کہتی ہے کہ وہ اپنے شوہر کی ناراضگی کا برا نہیں مانتی بلکہ یہ تو اس کے تحفے ہیں، جس کے بعد وہ ایک اداسی کا گیت گاتی ہے۔ یاگو نے کیسیو کو قتل کرنے کے لیے بیوقوف روڈریگو کا انتخاب کیا۔ وہ سڑک پر کھڑے ہو کر کیسیو کا انتظار کرتا ہے اور تلوار سے اس پر حملہ کر دیتا ہے۔ کیسیو خود کو تو بچا لیتا ہے مگر جوابی حملے میں اسے زخمی کر دیتا ہے۔ پیچھے سے یاگو چھپ کر حملے کرتا ہے اور کیسیو کی ٹانگ کو زخمی کر کے بھاگ جاتا ہے۔ روڈریگو اور کیسیو دونوں ہی زخمی ہیں۔ خوبصورت ڈیسٹیمونا کو اوتھیلو اس لیے قتل کر دینا چاہتا ہے کیونکہ وہ خیال کرتا ہے کہ ڈیسٹیمونا نے اسے دغا دیا ہے اور اس کی بیوی ہونے کے باوجود وہ دوسرے مردوں کے ساتھ جنسی تعلقات رکھتی ہے۔ ڈیسٹیمونا کی آنکھ کھل جاتی ہے اور وہ اوتھیلو کو آرام کرنے کا کہتی ہے۔ اوتھیلو سے پوچھتا ہے کہ کیا اس نے عبادت کے بعد اپنے گناہوں کی معافی مانگ لی ہے۔ اگر نہیں تو وہ گناہوں کی معافی مانگ لے کیونکہ وہ اسے قتل کرنے والا ہے۔ اوتھیلو دوبارہ رومال کے بارے میں پوچھتا ہے۔ وہ دریافت کرتا ہے کہ کیا رومال کیسیو کو دیا گیا ہے۔ ڈیسٹیمونا کہتی ہے کہ اسے کسی اور طریقے سے وہ رومال ملا ہوگا، اس نے تو ایسا کوئی کام نہیں کیا۔ اوتھیلو غصے کی حالت میں اسے بتاتا ہے کہ کیسیو قتل کیا جا چکا ہوگا اور اب وہ بھی مرنے والی ہے۔ کیسیو کے بارے میں ڈیسٹیمونا کے افسوس کرنے پر اوتھیلو اور بھی غصے میں آ جاتا ہے اور اپنی بیوی کا گلا دبا دیتا ہے۔ ایمیلیا خبر لاتی ہے کہ کیسیو نے روڈریگو کو قتل کر دیا ہے اور خود زندہ ہے۔ اوتھیلو کو افسوس ہے کہ کیسیو نہیں مرا۔ مرنے کے قریب ڈیسٹیمونا کی آواز آتی ہے کہ اسے بے قصور مار دیا گیا۔ اس کے آخری الفاظ ہیں کہ اسے کسی نے نہیں مارا اور اس کے آقا اوتھیلو کو اس کا آخری سلام کہنا۔ یہ کہہ کر وہ مر جاتی ہے۔ ایمیلیا اسے نیک عورت کہتی ہے مگر اوتھیلو بضد ہے کہ وہ غلط عورت تھی۔ یہ بتانے پر کہ اس کے شوہر نے ہی اوتھیلو کو یقین دلایا تھا کہ اس کی بیوی غلط عورت ہے، وہ اوتھیلو کو اس بات سے آگاہ کرتی ہے کہ اس کا شوہر تو بد کردار اور جھوٹا انسان ہے۔ وہ اوتھیلو کو سخت برا بھلا کہتی ہے اور لوگوں کو مدد کے لیے پکارتی ہے۔ یاگو، مونٹینو اور دوسرے لوگ آ جاتے ہیں۔ ایمیلیا چیختی ہے کہ اس کے شوہر نے جھوٹ بول کر ڈیسٹیمونا جیسی نیک عورت کو بدنام کیا اور اوتھیلو نے بغیر وجہ ہی اسے قتل کر دیا۔ اوتھیلو کہتا ہے کہ یاگو جانتا ہے کہ اس نے کئی مرتبہ کیسیو کے ساتھ ہم بستری کی اور میرا محبت بھرا رومال بھی کیسیو کو دے دیا۔ یاگو اپنی بیوی ایمیلیا کو چپ کروانے کی کوشش کرتا ہے اور اسے گھر جانے کا کہتا ہے اور پھر چھری سے مارنے کی کوشش بھی کر گزرتا ہے، مگر ایمیلیا بتا دیتی ہے کہ یاگو نے اس سے وہ رومال لیا تھا جو کہ اسے پڑا ہوا ملا تھا۔ یاگو بیوی کو خنجر مار کر بھاگ جاتا ہے۔ ایمیلیا کہتی ہے کہ اسے بھی ڈیسٹیمونا کے ساتھ لٹا دیا جائے۔ और वही गीत गाती है जो कि डेस्टिमोना ने मरने से पहले गाया था, वो भी मर जाती है। अब ओथेलो को अपनी गलती का एहसास हो चुका है। वो कहता है कि शैतान उससे कोड़े लगाए और वो सख्त आग में डाला जाए। कैसियो आता है जबकि इयागो को भी दोबारा लाया गया है। ओथेलो को इल्म हो चुका है कि कैसियो सच्चा और नेक इंसान है। अब ओथेलो इयागो को ज़ख्मी कर देता है। कैसियो से बताता है कि रुमाल उसे घर में पड़ा हुआ मिला था। लोडोविको कैसियो को साइप्रस का हुक्मरान बना देता है। ओथेलो कहता है कि जब किसी जंगली इंसान को ऐसा हीरा मिल जाए जिसकी कदर व मंजिलत उसकी तमाम आवाम से ज़्यादा हो, मगर पहचानने में गलती की वजह से वो इस हीरे को ज़ाया कर देता है। वो ये मिसाल अपने लिए बयान करता है कि मेरी भी वैसी ही हालत है। वो खंजर अपने सीने में मार कर ख़ुद को ख़त्म कर लेता है और मरने से पहले अपनी नेक सीरत बीवी का बोसा लेता है। लोडोविको कैसियो को कहता है कि वो इयागो को सख्त तकलीफ़ की मौत दे और ख़ुद वेनिस के लोगों को इन अफसोस के वाक़यात के बारे में बताने के लिए वहाँ रवाना हो जाता है। पेशकश सैयद इरफान अली। शोहराए आफाक और दिलचस्प कुतुब मुफ्त डाउनलोड करने के लिए विज़िट करें www.server555.com।